नेपाली साहित्यमा उदीयमान साहित्यकारहरूसँग आफ्नो खसखस राख्ने क्रममा अहिले हामीले निम्ताएका छौं कथाकार नवशिरवाल दुई कथा संग्रह आस्थाको पहाड 2062 र शब्दविहीन आवाजहरू 2067 प्रकाशित गरेर समकालीन साहित्यमा आफ्नो बेग्लै परिचय बनाउने क्रममा हुनुभएका कथाकार सिलवालसँग मेरो नेपालको यात्राको क्रममा उहाँकै कार्यालयमा यो कुराकानी गरेका छौं। त आउनुहोस् श्रोणीमा प्रतिभा पुरस्कार 2069बाट सम्मानित कथाकार सिलवालज्यूलाई स्वागत गरौं।
कथाकार नव सिलवालज्यू, तपाईँलाई खसखस.com मा हार्दिक स्वागत छ। सबैभन्दा पहिला तपाईँले कथा दुईटा कृतिहरू प्रकाशित गरिसक्नु भएको छ, तपाईँको कथामा पाइने प्रवृत्तिको बारेमा कस्तो पात्र कस्तो विषयवस्तु हुन्छ अलिकति पाठकलाई जानकारी दिनुहुन्छ?
मैले चाहिँ खास समाजका अवयवहरूलाई, समाजमा घटिरहेको घटनाहरूलाई, समाजमा भएका पात्रहरूलाई, समाजमा भएका क्यारेक्टरहरूलाई, त्यसलाई तिनीहरूलाई चाहिँ नि अक्षरमा सजीव रूपमा उतार्ने काम गर्छ। त्यो हरेक मान्छेहरूको आफ्नो आफ्नो कथाहरू हुन्छन् अनि ती मान्छेका कथाहरूलाई बटुलेर सँगेलेर त्यसलाई मेरो आफ्नो शैलीमा मेरो आफ्नोपन दिएर मैले त्यसलाई सिर्जना गर्छु। त्यसभित्र चाहिँ मानवीय संवेदना हुन्छ, मानव दर्शन हुन्छ र त्यसमा स्पिरिचुअलिजमको कुराहरू हुन्छ कता कता, र अहिलेको भौतिकवाद र त्यो भौतिकवादलाई त्यसलाई अँगाल्दा अँगाल्दै कसरी संयमित जीवन अगाडि बढाउने, समाजलाई कसरी समृद्ध बनाउने, यो सम्पूर्ण मानव खोज जुन छ अहिलेको सामाजिक लेभलमा, आर्थिक लेभलमा, भौतिक लेभलमा, त्यो खोजलाई कुनै न कुनै रूपमा कन्ट्रिब्युट गर्ने त्यो प्रयोजनले त्यो प्रवृत्तिबाट प्रेरित भएर मैले लेख्छु। र मेरो सम्पूर्ण लेखहरू चाहिँ, मेरा सम्पूर्ण कथाहरूमा चाहिँ यी अभिव्यक्तिहरू, यो भावनाहरू, यो विचारहरू चाहिँ मैले
पाउँछु। एउटा कथा लेखेर अर्को कथा लेख्दाखेरि विविधता समानता कतिको हुन्छ?
हुन्छ, अलिक विविधतै हुन्छ, जस्तो विषयवस्तुको हिसाबले पनि फरक हुन्छ र त्यसमा चाहिँ तपाईँको शैलीगत कुराहरू, परिवेशका कुराहरू र पात्र, र पात्रलाई निर्माण गर्ने क्रममा त्यसको चरित्रहरू निर्माण हुनुपर्छ, त्यसका व्यवहारहरू निर्माण हुन्छ, अनि त्यो व्यवहार र चरित्रहरूलाई बुन्ने अभिव्यक्ति हुन्छ र त्यो अभिव्यक्तिलाई चाहिँ नि त्यो अभिव्यञ्जनाहरू शैलीको रूपमा चाहिँ प्रकट हुन्छ। त्यसले गर्दा यो एउटा कथा अर्को कथाकै हालमा, अर्को कथाकै प्रवृत्तिमा अनि त्यही रेसियोमा अगाडि बढ्छ अथवा त्यही प्रवृत्तिमा अगाडि बढ्छ भन्ने जरुरी हुँदैन। हरेक मेरा कथाहरू आफैमा नयाँ हुन्, ती नयाँ सृजना हुन्, त्यसो हरेक कथाले नयाँ नयाँ कथाहरू भन्छन् र ती कथाहरू पढ्ने लेखक के भन्छ पढ्ने पाठकहरूले त्यसभित्र आफूलाई हटाउनु मेरो लेखन कथा लेखनको विशेषता चाहिँ हरेक मान्छे जसले पनि पढ्छ त्यसभित्र उसले आफूलाई पाउन सक्छ र त्यो नै मेरो कथा लेख्नु विशेषता।
पाठकले कस्तो प्रतिक्रिया दिन्छन् पढिसकेपछि?
अनि एकदम धेरै प्रतिक्रियाहरू आउँछ। अब पाठकको प्रतिक्रियाहरू तपाईँको लियो भने त तपाईँको फुल टाइम लेख्न मन लाग्छ, तर अब नेपालमा तपाईँको लेखेर मात्रै, साहित्य लेखेर मात्रै जीवन निर्वाह गर्न सक्ने अवस्था छैन। यति धेरै माया गर्नुहुन्छ उहाँहरूले कि मैले अझ बढी लेख्ने प्रेरणा मलाई, ओ सर कलम अलिकति कमजोर भयो, अलिकति सुस्त आयो, अलिक धेरै पढ्न पाइएन, ल न भएन, हामीलाई त अन्याय भयो, हामी त एकदम कुरिरहेछौँ भन्ने खालको अवित्य धेरै आउँछ। तर म जुन प्रकारले चाहिँ आफ्नो प्रोफेसनल लाइफमा छु, एकदमै कम समय मिल्छ र त्यो बचेको समय पनि अत्यन्त थकानयुक्त हुन्छ अनि त्यो स्ट्रेसहरूमा बाँच्नुपर्ने हुन्छ अनि त्यो भएपछि एकदमै कम मात्रै समय मैले दिन सकेको अवस्थाहरू हुन्छ। त्यसले गर्दा कहीँ मैले मेरो पाठकहरूलाई अन्याय त गरिरहेको छैन, उनीहरूलाई मैले बढी समय दिन सकेको छैन, उनीहरूलाई बढी हेरचाह गर्न सकेको छैन, म आफैलाई कहिले कहिले चाहिँ दोष दिनुपर्ने खालको अवस्था पनि सिर्जना गर्छ। तर अल इन अल पाठकहरूको मलाई एकदम धेरै माया छ र मेरो कृति पढ्ने, मेरो लेखन पढ्ने पाठकहरू चाहिँ मलाई पहिले पनि भन्नुहुन्छ।
तपाईँको समयको पाबन्दी त पक्कै भन्नुभयो, थकानले पनि हुन्छ, समयको सीमितताले गर्दाखेरि पनि तपाईँ चाहेर पनि लेख्न पाउनु भएको हुँदैन एउटा कुरो, त्यो अरू कुरो पाठकको डिमान्ड हुन्छ, त्यो बिचमा तपाईँसँग कथाका तन्तुहरू केही त घुमिरहेकै हुन्छन् पक्कै पनि, तर त्यसलाई चाहिँ तपाईँले उतार्ने कथामा नउतारेसम्मलाई कस्तो अनुभव गर्नु?
त्यो चयन हुँदैन, जस्तो तपाईँको कोही मान्छे छ एउटा चोट लागेर सडकमा लडिरहेको मान्छे छ, उसलाई उठाएर चाहिँ अस्पतालसम्म लोक पुर्याउने कोही मान्छेमा जाँगर छैन, कसमा चाहिँ समय छैन, मान्छे कुदिरहेछ, गाडीमा कुदिरहेछ, बसमा कुदिरहेछ, हिँडिरहेछ, दौडिरहेछ, उसलाई आफ्नै समस्याको चटारो छ, उसलाई कहाँ पुग्नु छ, उसको आफ्नो उद्देश्य छ, अनि अनएटेन्डेड भएर चाहिँ त्यो खुट्टामा रगत बगाएर त्यहाँ घाइते भइरहेको मान्छेलाई भेटेपछि त्यसको कथा नलेखेर म बाँच्न सक्छु, त्यसको कथा नलेखेर म चाहिँ तपाईँको निर्णय लाग्छ लाग्यो भने त्यहाँदेखि एकदम बेचैन प्लटहरूले पात्रहरूले यति धेरै झन्झट के अरे झन्झनाउँछ कि तपाईँ नलेखिकन बस्नु सक्नुहुन्छ, नलेखेर तपाईँलाई राति अब म आज त होइन म गर्दिनँ भनेर बसेपछि तपाईँ यु कान्ट स्लिप, किन त्यो पात्र तपाईँको तपाईँको विचारमा तपाईँको मनमा मस्तिष्कमा घुमिरहन्छ, मलाई अन्याय भयो मलाई न्याय दियो हुन्छ, अनि त्यसपछि उठेर बत्ती बालेर फेरि लेख्नु भएको छ, अन्तखेरि दुई चार पाँच पेज लेखिसकेपछि अब एउटा सेपमा गइसकेपछि अनि म सोध्छु र त्यसलाई भोलि कम्प्लिट गर्छु अथवा कुनै समय हुँदाखेरि कम्प्लिट गर्छु, र कहिले कहिले चाहिँ यस्तो स्थिति हुन्छ कि त्यसलाई कम्प्लिटै गर्नुपर्ने अवस्था, त्यसले गर्दा प्लटले तपाईँलाई अशान्त बनाउँछ, आक्रान्त बनाउँछ, तपाईँ सुत्न सक्नुहुन्छ, तपाईँ बेचैन हुनुहुन्छ, अनि आफ्नो जीवनको शालीनतालाई फर्काएर फेरि आफूभित्र लिनको लागि तपाईँ लेख्नु पर्ने त्यो बाध्यतामा हरेक लेख्नु पर्यो।
अनि तपाईँका कथाहरूमा तपाईँ विदेश पनि घुम्नुभयो होइन, क्रिस्टी मोडदेखि लिएर अरू धेरै राष्ट्र पनि घुम्नु, दक्षिण अफ्रिका पनि घुम्नुभयो, तपाईँको कथाहरूमा त्यताका पात्रहरू पनि समेटिएका छन्, अनि ती पात्रलाई नेपाली कथामा ढाल्दाखेरि कसरी एउटा ब्लेन्डिङ गर्नुभयो, सिची त त्यहाँको हो
होइन एकदम, तपाईँ अघि आस्थाको पहाडमा हेर्नुहोला युरिडिया भन्ने एउटा कथा पढ्नु होला, त्यसमा चाहिँ नि मेरो कन्टिनेन्ट कन्टिनेन्टमा मैले जहाँ जहाँ पनि घुमेँ त्यहाँ त्यहाँको चाहिँ नि कथाहरू मैले लेखेको छु, समुद्र किनारा र मृत्युहरू मैले लेखेको छु, र त्यसमा कस्तो छ भने के रहेछ भने हामी मानव जाति भाषा अलग बोल्छौँ, संस्कृति अलग छ, हाम्रो पहिचान अलग छ, व्यवहार अलग छ, तर
संवेदना
चाहिँ एउटै हो हेर्नु चाहिँ, तर संवेदनामा गएर हामी एकै ठाउँमा गएर बाँधिन्छौँ, त्यही संवेदनाको गोरेटो हेर्दा हेर्दै मैले विभिन्न कन्टिनेन्टका विभिन्न भाषा बोल्ने मान्छेहरूको कथाहरू मैले लेखेको छु, उनीहरूको ती पात्रहरूलाई मैले आफ्नो कथाहरूमा चाहिँ सङ्घटेको छु, समाहित गरेको छु, र कस्तो हुन्छ भने तपाईँको अफ्रिकामा म बस्दाखेरि अब एउटा त्यो युरोडिया भन्ने कथामा चाहिँ वास्तवमा त्यो कतिपय कथाका घटनाहरू चाहिँ यथार्थसँग अत्यन्त नजिक हुन्छ, अलिकति त्यसलाई कलात्मक ढङ्ग दिनुपर्ने अवस्था हुन्छ, कलात्मकता त मैले दिन्छु, तर त्यो विषयवस्तु आफै चाहिँ नि त्यो हरेक समाजमा घटिरहेको कुराहरूलाई नै उठान गरेर त्यो युरोडिया भन्ने कथामा त्यो जुन युरोडिया भन्ने नायिका छ उनी चाहिँ नि एउटा त्यहाँको चाहिँ नि आन्तरिक द्वन्द्व भनौँ, त्यो सिभिल वारबाट आक्रान्त गरेर सबै परिवारले छोडेर एक्लै बसेर अनि ऊ जिन्दगीदेखि आएर विरक्तिर सिजेस मज टु डाई सुन इज पसिबल, त्यो खालको अवस्था त्यो खालको चाहिँ नि अवस्थामा अनि उसलाई चाहिँ नि मैले एक दिन भेटेँ समुद्र किनारमा, त्यो सुकअप हुन जाँदाखेरि अनि उसले अनि के हो के पनि छैन भने चाहिँ मैले मेरो अफिसमा एउटा सानो काम दिन्छु भनेर अनि उनको बारेमा मैले अध्ययन गरेँ, अनि अध्ययन गर्दै जाँदाखेरि मैले त्यो युरिडिया भन्ने कथा र त्यो आफैमा सशक्त पनि लाग्छ मलाई, र त्यसको अङ्ग्रेजी अनुवाद त्यहाँ अब युनिभर्सिटीमा पढाउँछ उसमा, अनि तिनीहरूले मलाई भन्छ कहिले कहिले अब इमेल गरिरहेछ मलाई होइन, युरिडियामा चाहिँ जुन त्यो संवेदनाहरूको तरङ्गहरू छ त्यो तरङ्ग त्यो झङ्कार झनलाई त्यो नेपालीपनले अझ बढी कलात्मक बनाइदिएको, यदि यही अफ्रिकन कुनै राइटरले यो कथा लेख्नु यसरी लेख्न सक्दैन थियो, त्यसलाई यो तपाईँले आएर हाम्रो कन्टिनेन्टको हाम्रो समाजको कथा लेख्दैन हामीलाई ठुलो गुण लगाउनु भएको छ, त्यही कारणले तपाईँको देशमा मात्र तपाईँको कन्टिनेन्टमा त सीमित हुनु, तपाईँ हामी उयो हो नि हो तपाईँ हाम्रो पनि हो, त्यही कारण तपाईँले हामीलाई हाम्रो समाजलाई हाम्रो देशलाई हाम्रो कन्टिनेन्टलाई तपाईँले भुल्न पाउनु न भने त्यहाँ प्रोफेसर विद्यार्थीहरूले कहिले लेख्नु हामीलाई लेख्छन् मलाई चाहिँ इमेलहरू लेख्नुहुन्छ अनि हाम्रो कहिले कहिले चाहिँ स्काइपमा कुरा पनि हुन्छ अनि एकदम रमाइलो कुरा हुन्छ, अनि म चाहिँ होइन म बाँडिएको छु नि म त मानवीयतामा बाँडिन चाहन्छु, म कलरमा रेसमा अथवा तपाईँको जुन सेक्समा होइन यो धर्ममा विभाजित जुन मानवीयता छ त्यसलाई एउटै लेखनको माध्यमबाट एउटै सूत्रमा एउटै किन मानवीयता भन्ने एउटा यस्तो सङ्गम छ जहाँ सबै जात सबै वर्ग सबै भाषा सबै सबै विविधताहरू आएर मिलेछ
त्यसले
गर्दा त्यही त्यही एउटा प्रक्रियामा मैले सानो दिने कलम दुई चार अक्षर लेखे मात्र हो त्यसले तपाईँहरूले त्यत्रो रिगार्ड दिनु मलाई मलाई पनि ठाउँ दिनु तपाईँको मनभित्र तपाईँहरूको समाजमा तपाईँहरूको साहित्यमा त्यो गजबको कुरा हो त्यसको लागि म रेडी छु भन्नु म भन्छु त्यसले गर्दा यो किसिमको फैलावट भनौँ न एक किसिमको एउटा होराइजनबाट अर्को होराइजनसम्म ट्राभल गर्ने र आफ्ना चाहिँ नि संवेदनाहरूलाई त्यहाँ पुर्याउने र त्यहाँको संवेदनाहरूलाई ल्याएर यहाँ आफ्नो पाठकसम्म पुर्याउने पनि एउटा ठुलो मौका हो यो यो एउटा चाहिँ नि भन्नुहोस् न एउटा चाहिँ भाग्यले भन्नुहोस् अथवा कर्मले एउटा अपर्च्युनिटी जुटाइदिएको अवस्था हो भन्नाले त्यसलाई चाहिँ मैले सँगै लिएर चाहिँ देखाएँ अब यो आफैमा एउटा चाहिँ बडो अनुपम जस्तो पनि कहिले कहिले लाग्छ अब ए कसरी चाहिँ अफ्रिकामा बस्ने एकजना मान्छेको कथा नेपालको एउटा चाहिँ सानो देशको एउटा जना बस्नेमा चाहिँ लेखिरहेको तर अफ्रिकाका पाठकहरू रोमाञ्चित हुने आश्चर्यचकित हुने र उनीहरू चाहिँ खुसी हुने भनेर त्यो मेरो लागि एउटा
अनि अर्को कुरा तपाईँले यहाँले भनिहाल्नुभयो त्यो थाकेको कुरा भन्नुभयो तपाईँलाई मौका त पाउनुभयो त्यस्तो मौका अरूले पनि पाएको छन् तर त्यो पोख्ने शैली जुन तपाईँले आफैमा छ नि त्यो पनि अर्को एउटा आफ्नै विशेषता हो कि तपाईँले त्यहाँको पात्रलाई टिपेर यहाँको परिवेशमा अथवा यताको पात्रलाई उता जुन कथामा राम्रो त्यो एउटा पनि शैली पनि तपाईँको सम्पत्तिको रूपमा तपाईँले पाउनुभएको छ होइन
यो कस्तो हो भने अब तपाईँको अब हामी चाहिँ नि क्षणिक जीवन बाँचिरहेको छौँ चाहिँ अब दार्जिलिङ कुरोमा धेरै नजाउँ तर के भने तपाईँको हामी आफ्नो कर्तव्य कर्महरू आफ्नो आफ्नो काम निर्वाह गरेर आफ्नो आफ्नो दायित्व निर्वाह गरेर जस्तै सेक्सपियरले भने मान्छेहरूमा कि अल द वर्ल्ड स्टेज अल मेन एन्ड वुमेन आर मेनली अर प्लेयर्स दे हेभ देयर इन्ट्री दे हेभ देयर एक्जिस्ट एन्ड वान म्यान इन इज लाइफ टाइम प्लेज मेनी पार्ट त्यस्तै मेरो जिन्दगीका धेरै पार्टहरू मैले खेलेको म एउटा चाहिँ सरकारी कर्मचारी रूपमा पनि मैले आफ्नो भूमिका निर्वाह गरेँ घरमा म एउटा पिता एउटा श्रीमान अथवा छोरा भाइ दाईको रूपमा पनि मैले आफ्नो भूमिका निर्वाह गरेँ त्यो रङ्गमञ्चमा फरक फरक रङ्गमञ्चमा मलाई दिएको क्यारेक्टरहरूलाई मैले हुबहु अझ म्याक्सिमम रूपमा मैले चाहिँ त्यसलाई चाहिँ एकदम सजीव रूपमा उतार्ने प्रयास गरेँ अब साहित्य फाटमा मैले एउटा सानो रोल हो हेर्नु यति ठुलो एरिया छ त्यहाँ चाहिँ 20 किताब लेखेर चाहिँ पनि मान्छेहरू चाहिँ आफ्नो खुसी मनाइरहेको छ होइन अब दुईवटा एउटा लेखेर पनि मान्छेहरू चाहिँ अमर भएर पनि जान्छ त्यसले गर्दा हामी क्वान्टिटीको कुरा हेरेर कसले कति परिवर्तन लिएर आउन सक्यो कसले कति त्यो धारलाई साहित्यलाई चाहिँ तपाईँको धनी बनाउनु नेपाली साहित्यलाई धनी बनाउनुको लागि विश्व साहित्यमा अङ्ग्रेजी साहित्यलाई समृद्ध बनाउनलाई एकजना व्यक्तिले कति महत्त्व दियो कति चाहिँ कन्ट्रिब्युट गर्यो भन्ने कुरो महत्त्व अब क्वालिटीमा गऱ्यो भने इन टर्म्स अफ क्वालिटी हामी नट टकिङ अबाउट क्वान्टिटी क्वान्टिटी मात्र त्यहाँ रातभरि बसेर भोलि एउटा किताब तयार गरेर त्यो प्रेसमा गएर मैले गरेँ भने पत्रिकामा ल्याएर मान लेखाउँ भनेर दावी गर्ने धेरैहरू
क्वान्टिटी
इट इज अ लास्ट न अनि त्यही कारणले क्वान्टिटी भन्दा पनि हामी चाहिँ क्वालिटी राइटिङमा जानुपर्छ र त्यो अब फेरि अलिको दुःख भनेको हाम्रो पाठकहरू चाहिँ नि अब कस्तो भएको छ भने अहिले चाहिँ पढ्ने संस्कृति चाहिँ नि खतम भएर जाने रहेछ जस्तो अब तपाईँको घर घरमा टेलिभिजन संस्कृति चाहिँ बढ्दै गएको छ अनि अनि अब फेसबुक संस्कृति भयो सोसियल सञ्जाल भनेको कम्प्युटर भनेको होइन त्यो किताब पढ्ने चाहिँ जुन हुन्छ नि त्यो एउटा जुन संस्कार त्यो संस्कार चाहिँ कमजोर भनेर गरेको छ त्यो त्यो भनेको चाहिँ अब हामी जस्ता साहित्यकार लेखकहरूको लागि चाहिँ ठुलो दुःखको कुरा किनभने हामी चाहिँ वी लुजिङ आवर रिडर्स एभ्रिडे किनभने मान्छेहरूको समय छैन अहिले र ऊ सर्टकट हरेक कुनै कुरो चाहियो होला भने इन्टरनेटमा गुगलमा गएर ठाक ठाक लिन्छ त्यो लिन्छ त्यही कुरो लिएर उद्बुद्ध चाहिँ थाहा छैन उसले अब कुनै किताब चाहिँ पढेर एक दिन भोलि लगाएर 4 घन्टा 5 घन्टामा पढ्नुपर्ने किताब ऊ सारा चाहिँ पढेर हिँड्न थाल्छ किनभने अब कस्तो हुन थाल्यो भने चाहिँ तपाईँको यसरी हामीले चाहिँ अब अनि यो जुन पढ्ने संस्कारको संस्कृतिको चाहिँ जसरी चाहिँ यो क्षयीकरण भएर गएको छ त्यसलाई फेरि फर्काएर लिएर आउनुपर्छ जस पढ्ने संस्कृतिको विकास गर्नुपर्छ भनेर त्यो त्यो आन्दोलन त्यो पनि हामीले सुरु गरेका छौँ त्यसले गर्दाखेरि अब लेखेरै मात्रै किन पढ्ने मान्छे नभएपछि त्यो लेखले लेख्छ अब पढ्ने मान्छे नभएपछि त्यो रिकग्निसन छैन अनि उसले किन लेख्न सक्छ बरु अलिकति गर्न जान्छ एउटा उद्योगमा जान्छ व्यापार गर्छ अनि उसले पनि फेरि अब भौतिकतावादी सोचलाई अङ्गालेर जीवन बाँच्नु पर्ने भौतिकता त छ त्यो ब्युटी छ नि भौतिकवाद समृद्धितिरको यात्रा त छ नि तर त्यो समृद्धिको यात्रालाई कलात्मक बनाउनको लागि तपाईँ साहित्यमा जानै पर्छ तपाईँ सङ्गीतमा जानै पर्छ तपाईँ कलामा जानुपर्छ कला संस्कृति र साहित्यविहीन जीवन तपाईँको निरस जीवन हो त्यो निरुद्देश्यपूर्ण जीवन हो त्यसले गर्दा तपाईँ जति साहित्यको नजिक हुनुहुन्छ त्यति तपाईँको जीवन सुन्दर हुन्छ तपाईँले जीवन यापन गरेको जीवन कलात्मक हुन्छ र कलात्मक जीवन जिउन जान्नु भनेको एउटा त्यो एउटा कला र यदि कसैले कलात्मक जीवन बाँचेछन् त्यसको जीवन समृद्ध पनि हुन्छ जसरी जसरी टेगोरले भन्नुभएको छ कुनै मान्छे चाहिँ तपाईँको गाउँदा पनि गाउँदैन गीत पनि सुन्दैन र सङ्गीतप्रति इन्ट्रेस्ट पनि छैन त्यो मान्छेले एक्चुली 100 वर्ष बाँचेको छ भने त्यसले 50 वर्षको मात्रै जिन्दगी बाँचेको छ भन्छ तर कसैले गाउँछ पनि सङ्गीत पनि सुन्छ भने त्यसले 50 वर्ष बाँच्छ त्यो एक्चुली 100 वर्ष बाँचेको छ किनभने त्यो गुणात्मक बचाइ उसको उसको जुन गहिराईमा गएर उसले जुन बाँचेको छ जीवनलाई जुन कलात्मक जीवन उसले बाँचेको छ त्यो अत्यन्त समृद्ध जीवन उसले बाँचेको छ त्यस कारणले उसले 50 वर्षको जीवन बाँच्नु र कसैले 100 वर्षको जीवन बाँच्नु त्यो 50 वर्षको जीवन मूल्यवान छ उसले गहिराईमा गएर बाँचेको छ उसले तलसम्म पुगेर बाँचेको छ र त्यो कलात्मक जीवन यत्रो शानदार जीवन बाँचेको छ कि त्यसको मूल्य त्यसको तुलना अर्को 100-200 वर्ष बाँच्नु हुँदैन भन्दा त्यसले गर्दा हामीले हाम्रो जीवनलाई कलात्मक बनाउनको लागि समृद्ध बनाउनको लागि तपाईँ भौतिक मात्र भएर भएन तपाईँको गाडी छ बङ्गला छ संसार छ सबै कुरो चाहिँ नि बटन थिचेर अभाइलेबल छ तर तपाईँ असाध्य हुनुहुन्छ
हजुरले क्षणिकमा नै सुख दिन्छ
त्यही त क्षणिकता मात्र हुन्छ र तपाईँको त्यो आवरणमै सुख हुन्छ जबसम्म तपाईँ अन्तरको सुखबाट तपाईँ गाइडेड हुनुहुन्न तपाईँको जीवन समृद्ध हुँदैन त्यही भएर मान्छेहरू किन अहिले चाहिँ आध्यात्मतिर लाग्छन् किन चाहिँ नि योगतिर लाग्छन् मान्छेहरू भनेपछि किन उनीहरूलाई त्यो जीवनको समृद्धिलाई छुन मन लाग्यो भौतिकता भए तपाईँ मर्सिडिज बेन्चमा चाहिँ एसी चलाएर हिँडेर तपाईँ खुसी हुनु त्यो तपाईँ आडम्बर हो त्यो छेडेको प्रत्येक दिन चाहिँ नि तपाईँ मर्सिडिजमा चढ्ने मान्छेको जीवन के हो जति पहाडमा चाहिँ त्यो फाटेको चाहिँ चप्पल लगाएर पहाडको उकालोमा प्रकृतिको अँगालोमा हिँड्ने मान्छेको जीवनको समृद्धि त्यसको कलात्मक जीवनको बचाइको कलात्मकता त्यो न्युयोर्कको चाहिँ नि तपाईँको मर्सिडिजमा बस्ने मान्छे तुलना हुन्छ हुँदैन त्यसले खोक्रो जीवन बाँचेको छ त्यो मान्छे भौतिकताको पराकाष्ठाको नेगेटिभ जुन त्यो नेगेटिभिजम छ त्यसबाट ओतप्रोत छ र ऊ आफ्नो रियल जीवनको बचाइबाट टाढा ऊ चाहिँ तपाईँको आडम्बर जीवन बाँचिरहेछ ऊ प्राकृतिक जीवन बाँचिरहेछ ऊ कलात्मक र प्राकृतिक जीवनबाट टाढा त्यसले गर्दा म नेपालमा छु म विदेश जान्छु तर नेपालमै फर्केर आउन चाहन्छु किनभने मलाई तपाईँ अमेरिकामा युरोपमा बस्ने साथीहरू भन्नुहुन्छ तपाईँको नेपाल खत्तम तर मलाई एयरपोर्टबाट तपाईँको चाहिँ भर्जिनियाको चाहिँ नि एकदम चमक धमकवाला सडकमा पुग्नु र यहाँको चाहिँ तपाईँको बाग बजारको त्यो गन्धमय सडकमा पुग्नुमा निको आनन्द एयरपोर्टबाट चाहिँ निस्केर आउँदाखेरि त्यो गोबरका गुइठाहरूको सुगन्ध धुलोको महक यहाँको वातावरणले म त एकदम एक किसिमको चाहिँ महाप्रेम जस्तो कहिले फर्केर आऊ त्यो न्युयोर्क भर्जिनिया वासिङटनलाई छोडेर कहिले फर्केर काठमाडौँको त्यो चाहिँ त्यो एक किसिमको बास्ना छ क्या गोबर पनि मिसिया छ त्यसमा त्यसमा धुलो पनि मिसिया छ त्यसमा पानीको चाहिँ
देशप्रेम भनेको त्यही त हो नि
अनि त्यो 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 जीवनको बजाइको अलग महत्त्व
तपाईँले खडा गर्नुभएको छ आफ्नो कथामा
छ मेरो लेख मेरो कथामा छ
त्यो कथाको क्षेत्र
अब अहिले मैले नयाँ आउने सङ्ग्रहमा छ
त्यो त्यो सङ्ग्रह कहिले हुन्छ
त्यो प्रेसमा त्यस्तै होला
अनि तपाईँको कथामा अरू पनि भनौँ न अहिले पनि कुरा गरियो गृह युद्धको चित्रण र युद्धमा शान्ति खोज्ने प्रयास तपाईँको कथामा हुन्छ भनेर पाठकहरूले भन्छन् मान्नुहुन्छ यो कुरालाई
किनभने किनभने तपाईँको युद्धबाट युद्ध भनेको चाहिँ अब भाइलेन्सको रूपमा मात्र नलिङ होला युद्ध भनेको कस्तो तपाईँको कुनै कुरामाथि विमति भयो तपाईँ असहमतिमा जानु भनेको युद्ध हो त्यो तपाईँ विमति भयो तपाईँ विचार मसँग तपाईँको विचार मिल्यो भने हामी युद्धमा भाइलेन्स नट नेसेसरी युज अफ भाइलेन्स हुनु जरुरी तपाईँ विचारमा तपाईँको अवरोध हो मेरो विचार छ तपाईँको विचार फरक हुन्छ जबसम्म विचार अलकन हुँदैन जबसम्म तपाईँको विवाद हुँदैन तबसम्म तपाईँको सही डिरेक्सन तपाईँले गर्नु पाउनु किनभने नभए मैले जे गरेर त्यो मेरै ठिक हो भन्ने भ्रम म तपाईँको नै ठिक हो भन्ने भ्रममा तपाईँ भएपछि तपाईँको विचार र मेरो विचारको बिचमा विवाद भएन हामी बिचमा चाहिँ नि विचार आदान प्रदान भयो भने त्यसको नयाँ विचारको प्रारम्भ भएको छैन त्यसले गर्दा जुन अब भन्नुहोस् न मार्क्सको चाहिँ डायलेक्टिबल मटेरियलिजमको कुरा पनि देख्छ तपाईँ अब हाम्रो सुन्नु बाध्य बाध्य जायज तत्त्व बोझ भन्नु हाम्रो छात्र भनेपछि के भने तपाईँको जब दुईवटा फोर्सको बिचमा दुईवटा व्यक्तिहरूको बिचमा दुईवटा समुदायको बिचमा अलग अलग धारणा अलग अलग सोच अलग अलग विचार हुन्छ भने त्यो विचारको बिचमा सङ्घर्ष पुग्छ र त्यो सङ्घर्षबाट अनि एउटा नयाँ डाइमेन्सन निस्किन्छ त्यसबाट नयाँ एउटा विचार उत्पन्न हुन्छ र त्यही विचारले नै तपाईँलाई समृद्धिको बाटोमा लाग्छ जहाँ जहाँ शान्ति आवश्यकता छ हेर्नुहोस् है अब शान्ति बिनाको समृद्धि भनेको लङ्गडो समृद्धि त्यसले तपाईँ तपाईँसँग शान्ति छैन तपाईँसँग तपाईँ समृद्धि छ भने त्यो कुनै पूर्ण चाहिँ समृद्धि भएन त्यसले अहिले जति पनि संसारमा भएका छन् तपाईँको चाहिँ युद्ध भए तपाईँका सङ्घर्ष भए अन्तर्सङ्घर्षहरू त्यो सबैको उपलब्धि हुने मानव जीवनलाई समृद्ध बनाउने कुरा डेमोक्रेसीका कुराहरू भएन अब किनभने मानव जीवनलाई समृद्ध बनाउनको लागि सबै कुराहरू भएको हुनाले अब हामीले मानव जीवनलाई समृद्ध बनाउन कसरी त भन्दाखेरि यसका विभिन्न चाहिँ प्रक्रिया सबैभन्दा पहिला तपाईँलाई म आफ्नो समृद्धिको बारेमा एहसास समृद्धि प्राप्त गर्ने समृद्धि को त्यो छ भन्ने कुरो अनुभूति गर्नु पनि हो त्यो अनुभूति गराउने काम साहित्य तर कसरी गर्ने भन्ने कुरो कलाले कुन लेभलमा गर्ने भन्ने कुरो सङ्गीतले गर्छ सङ्गीत साहित्य र तपाईँको चाहिँ कलाको सम्मिश्रणबाट चाहिँ भाषाको विकास भयो भने त्यो भाषाले तपाईँको जीवन कलात्मकतालाई प्रकट गराइदिन्छ प्रखर गराइदिन्छ त्यो भएपछि तपाईँ जीवनको समृद्धता भयो
त्यहाँले भन्नुभयो नि दुईवटा विचार विमति मिलेपछि त्यहाँ विवाद जन्मिएपछि एउटा निचोड निस्किन्छ होइन त्यो निचोडले त्यहाँनिर एउटा शान्तिको अथवा समृद्धिको मार्गमा लैजान्छ भनेपछि यो विवाद अथवा त्यहाँनिर युद्ध अथवा त्यहाँनिर भाइलेन्टको कुरा त नगरौँ विमतिका कुराहरूलाई चाहिँ यसो तपाईँले स्वाभाविक मान्नुहुन्छ र यो हुनुपर्छ भन्ने भन्नुहुन्छ त्यसो
भए किनभने तपाईँले आफ्नो विचार राख्नु त मैले मेरो विचार राख्छु मेरो कथा चाहिँ ठिक छैन भने तपाईँले भन्नु तपाईँलाई चित्त नबुझे कुरो भन्नु पाउनु मैले त्यसको स्वागत गर्नु
हजुर
किन त्यसपछि अनि मैले ए होइन मेरो पाठकले त होइन बाजुजीको त यो रहेछ सोध्नु कि तपाईँको अवधारणालाई मैले मेरो लेखाइको कलात्मकतामा अझ त्यसलाई निकाल्न सक्छु नि मैले त्यसले गर्दाखेरि त्यो विमतिहरू भनेको तपाईँलाई अगाडि बढ्नको लागि अगाडि बढ्नको लागि मार्गदर्शनको रूपमा त्यसले गर्दा हामी त्यसरी अब जुन नेपालमा बर्बादीको नेपालमा चाहिँ ठिक भएन अब भन्नुहोस् एक प्रकारले चाहिँ पोलिटिक्स ठिक छैन या इकोनोमी ठिक छैन या कस्तो सोसियल चाहिँ जुन खालको चाहिँ फाउन्डेसन छ त्यसमा चाहिँ खिया लागिसकेका छ र चाहिँ सोसियल इन्जिनियरिङमा चाहिँ हामी कमजोर भइरहेको छौँ जुन कुराहरू छन् हो त्यो कुरोको रेकग्निसन गरेर हामी अगाडि बढ्नु सकिँदैन नेपाल हेर्नु होला अर्को 20-30 वर्ष डाउन द लाइन अमेरिकाबाट हामी सम्बन्ध किन हामीसँग धेरै काम गर्न मान्छ हामीले बाहिरका इतिहास बाहिरका चाहिँ निर्माण विकासका इतिहासहरू देखाएका छौँ र त्यसबाट पाठ सिकेका छौँ र त्यही कारणले हामी अब के हो भने हामी भाषा मात्र हेर्न हामी हरेक क्षेत्र साहित्यमा चाहिँ कलामा चाहिँ सङ्गीत हेर्न हरेक क्षेत्रमा चाहिँ हामीलाई एक्सपर्टिजको जरुरत छ त्यही कारण तपाईँको अब यो खसखस.com तपाईँको एउटा मौका दिनु मैले पनि आफ्नो कुरा राख्न पाएँ त्यो भावना राख्ने क्रममा साहित्यिक कुराहरू हुनाहुँदै पनि म के अनुरोध गर्न चाहन्छु जति पनि हाम्रा चाहिँ दाजु दिदीबहिनीहरू विदेशमा बस्नुभएका छन् त्यो हामीलाई गौरव लाग्छ नेपाल अङ्ग्रेज एउटा जुन तपाईँको चाहिँ बेल्जियममा गयो एकदम तन्नै नेपालीहरू भेटिन्छ एउटा किसिमको समाज संस्कृतिलाई बचाएर राख्ने त्यो अब खुसीको लागि खुसीको कुरा हो तर उहाँहरूले नेपाललाई भुल्नु हुँदैन उहाँहरूले त्यहाँ स्किल सिकेर नेपाललाई कन्ट्रिब्युट गर्नुपर्छ किनभने नेपाललाई त्यो एक्सपर्टिजको त्यो ज्ञानको त्यो क्षमताको त्यो कौशलको आवश्यकता छ अनि तपाईँहरू त्यहाँ बसेर आफू मात्र समृद्ध भएर आफ्नो जीवन र आफ्नो छोराछोरीको जाने भविष्यको ग्यारेन्टी गरेर मुलुकलाई एकातिर छोडेर बस्न पाउनुहुन्न तपाईँ यही माटोमा जन्मिनु यही हावापानीमा तपाईँ हुर्किनुभयो तपाईँ यहाँबाट सक्षम भएर तपाईँ युरोप अमेरिका पुग्नुभयो अफ्रिका कहाँ पुग्नुभयो एसिया पुग्नुभयो र तपाईँले जुन यो बिलोङ टु द सोइल अफ नेपाल नेपालसँग तपाईँ गाँसेको हुनुहुन्छ तपाईँको मस्तिष्क जीवन नेपालसँग आबद्ध छ, त्यहाँ नेपाल माया गर्नु कन्ट्रिब्युट गर्नु जति सक्नुहुन्छ, स्किल्सहरू ट्रान्सफर गर्नु र यहाँ चाहिँ हामीलाई त्यो आवश्यकता भएको हुनाले फर्किनुहोस् तपाईँहरू
विदेशमा बसेर कुनै न कुनै तरिकाले आफ्नो भाषा संस्कृति तथा चालचलनको केही कुनै पनि रूपमा काम गरिरहेको पनि त देशको लागि चाहिँ सम्झेको माया गरेको त ठहरिन्छ नि, फिजिकल्ली नै हुनुपर्छ भने
जरुरी छ नि फिजिकल्ली आउने भन्ने कुरै गर्नु। अब अहिले त ग्लोबल भिलेजको जमाना छ, तपाईँले टेक्नोलोजी ट्रान्सफर गर्नु पर्यो, स्किल ट्रान्सफर गर्नु पर्यो र मुलुकको लागि काम गर्नु पर्यो भन्नु, तपाईँ फिजिकल्ली त्यहाँ सब छोडेर आउनु भने चाहिँ त्यहाँ हाम्रो नेपाली गरेर बसेर नेपाली समाज नेपाली संस्कृति विस्तार भइरहेको छ, त हामीलाई गर्नु कुरा हो। तर तपाईँहरू चाहिँ नेपाललाई चाहिँ नभुल्नुहोस्, नेपालप्रति तपाईँ तपाईँको तपाईँले ऋण खानुभएको छ त्यसको तिर्दै गर्नुहोस्, विभिन्न टर्ममा विभिन्न टर्मिनोलोजीमा विभिन्न भूमिकामा गर्नुहोस्, तर नेपालबाट चाहिँ विभिन्न फोरममा बस्नु भन्ने कुरा आयो।
हजुर धन्यवाद तपाईँको सल्लाह सुझावको लागि। अब जस्तै अमेरिकामा बसेर हामीले त्यहाँ खसखस.com चलाइरहेको छौँ, खसखस.com को लागि तपाईँसँग इन्टरभ्यू लिने यहाँ कुरा गर्ने काम गर्न आएँ, कस्तो लाग्यो
त्यही मानेर भने हिजो अब थुप्रो पुरस्कार वितरण कार्यक्रम पनि हामी सँगै बस्यौँ र त्यसमा कुरा हो मलाई लाग्यो एकजना नेपालीले अमेरिकामा भर्जिनियामा बसेर खसखस.com चलाएर नेपाली साहित्यको विकासमा यसको श्रीवृद्धिमा सम्वर्धनमा योगदान गरायो भने चाहिँ त्यो गौरव लाग्ने कुरो हो नि। त्यहाँदेखि तपाईँले गर्नुभएको कि त्यस्तै अब त्यहाँ फ्याक्ट्रीमा काम गरेर डलर कमाएर त्यही घर बनाएर तिन चाहिँ बिहा गरेर त्यो नेपाललाई भुलेर तपाईँ चाहिँ नबस्नु, त्यहाँ गर्नुहोस् सबै कुरो गर्नुहोस् तर तैपनि तपाईँ कुनै न कुनै टर्ममा चाहिँ आफ्नो मुलुकको लागि सेवा गर्नु, टेक्नोलोजी ट्रान्सफर ज्ञान ट्रान्सफर गर्नु, तपाईँसँग भएको कौशल ट्रान्सफर गर्नु, आइडिया नलेजहरू सेयर गर्नुहोस् र नेपाललाई समृद्ध बनाउनु सहयोग गर्नु तपाईँले गर्नुभएको छ त्यसको लागि।
तपाईँको सन्देश पक्कै पनि विदेशका विदेशमा बस्ने श्रोताहरूले सुन्नुहुन्छ र उहाँले मनन गर्नुहुनेछ पक्कै पनि। यस सल्लाह र सुझावको लागि धन्यवाद। हामी कथातिर फर्कौँ। तपाईँको कथामा मनोवैज्ञानिक पात्रको मनोवैज्ञानिक पक्ष पनि सबल र सुदृढ छ भनेर समीक्षकहरूले समालोचकहरूले भनेको सुनिन्छ, त्यो मनोवैज्ञानिक पक्षलाई तपाईँले कसरी अन्तरङ्गमा पात्रभित्र खेलाएर प्रस्तुत गर्ने चाहिँ गर्नु? पात्र त विभिन्न थरीका हुन्छन्, विभिन्न किसिमका मनोवैज्ञानिक पक्षहरू हुन्छन्, तपाईँ एकजना हुनुहुन्छ होइन, कसरी प्रस्तुत गर्नुहुन्छ?
अनि त्यो त्यसको क्यारेक्टर चाहिँ क्यारेक्टर निर्माण गर्दा पात्र निर्माण गर्दाखेरि चाहिँ उसको भूमिका कथामा के हुन्छ भन्ने कुरो पहिला निर्धारण हुन्छ, अनि त्यसपछि अनि उसलाई अनि उसको जुन जुन रोल हुन्छ त्यो रोललाई चाहिँ अब मनोवैज्ञानिक रूपमा, किनभने मैले त फिल गरिरहेको छु नि, मैले उसले त्यो मेरो कुरो त्यो पात्रले एक्सप्रेसन गर्दाखेरि त्यहाँ कुनै पनि किसिमको चाहिँ उतार चढाव नआओस् भन्ने कुरा मैले लेख्छु। त्यसो हुँदा कहिले कहिले म पात्रको रूपमा लेख्छु, कतिपय कुराहरू चाहिँ मनोवैज्ञानिक कथाहरू चाहिँ जस्तो कहिले कहिले चाहिँ एकदमै त्यसमा चाहिँ घनीभूत रूपमा चाहिँ मनोवैज्ञानिक र व्यक्तिगत इमोसन्सहरूलाई बढी प्रकट गर्नुपर्ने अवस्थामा चाहिँ
तपाईँ
कुनै रामबहादुर भन्ने पात्र भन्दा म आफैले म पात्रको रूपमा भ्याउँछु
त्यतिखेर
र त्यतिखेर चाहिँ अनि मैले त्यो अनुभूत गर्छु कि हो त त्यो म मैले न्याय गरेछु कि म पात्रलाई भनेर हेर्दाखेरि अनि छ भन्ने लागेपछि त्यसलाई म कन्फ्युज गर्छु। त्यहाँ त्यो मनोवै मेरो पात्रहरू मेरो कथाका पात्रहरूको मनोवैज्ञानिक विश्लेषण मनोवैज्ञानिक अप्रोचमा चाहिँ मैले विशेष रूपमा चाहिँ ध्यान दिन्छु र त्यसमा त्यो दार्शनिक एप्रोच चाहिँ अझ सघन छ त्यो हरेक किताब हरेक कथा भनेर हेर्नु मानवीय पक्ष संवेदनाको पक्ष त एउटा छँदैछ तर त्यसमा चाहिँ त्यो दर्शन छ नि लाइफको फिलोसफीलाई चाहिँ मैले हरेक कथाहरूमा हरेक प्रत्येक कथाहरूमा चाहिँ ती फिलोसफीहरूलाई मैले पोर्ट्रेट गर्ने प्रयास गरेँ र मान्छेहरूले चाहिँ त्यही कारणले मान्छेले उसले त्यो हरेक पात्रले आफ्नै पात्र छ आफ्नो कथा थाहा छ कुनै शिक्षकले पढ्यो भने उसले त्यहाँभित्र आफूलाई नै यो म नै कहीँ कुनै लाइफको कुनै मोडमा म थिएँ अथवा म हुनेवाला छु भने उसले त्यसरी चाहिँ आफूलाई अप्नाउँछ त्यहाँदेखि त्यो मनोवैज्ञानिकता चाहिँ त्यहाँ त्यसरी प्रकट भएको त्यही कारणले त्यो पात्रले चाहिँ ए यो त मेरो कथा भने अहिले यहाँनिर चाहिँ अलिकति मेरो यहाँनिर त यो भयो यो मोडमा आएर चाहिँ म अलग लिएँ अनि पनि सम्पूर्ण तपाईँले मेरो कथा भन्नु भनेर त्यसरी उसले आफूलाई त्यसभित्र राखेर हेर्न सक्नुहुन्छ त्यो मेरो कथाहरूको विशेषता छ।
मनोवैज्ञानिक कथा दिँदा तपाईँले आफूलाई कति भएमा आफूलाई पनि ऊर्जा पार्नुहुन्छ, तपाईँले दर्शनको पनि कुरा गर्नुभयो। दर्शनको कुरा गर्दाखेरि र यथार्थतालाई तपाईँले कसरी सामञ्जस्य मिलाउनुहुन्छ कथामा?
कस्तो चाहिँ तपाईँको जीवन हामीले जति पनि संसारमा जति पनि चिज वस्तुहरू भइरहेको छ त्यसको सर्टेन चाहिँ त्यसका फिलोसोफिकल अवधारणा हो। अब हामी चाहिँ नर्मली साइन्टिफिकली हामी हेर्छौँ, साइन्समा हामी गर्छौँ, सोसियोलोजी, इकोनोमी होइन र म्यानेजमेन्टको कुराहरूमा हामी, तर हरेक अवधारणाहरूको बिचमा एउटा फाउन्डेसन र त्यो फाउन्डेसन भनेको फिलोसफी। किनभने तपाईँको रेसनलिजमलाई फिलोसफीले जस्टिफाई गर्छ कि तपाईँ कुनै काम गर्दै हुनुहुन्छ भने त्यसको जस्टिफिकेसनलाई चाहिँ त्यो त्यो रेसनले त्यो त्यो फिलोसफीले चाहिँ सपोर्ट गर्छ। त्यसले गर्दा अब कुनै एउटा मान्छे एउटा पात्र चाहिँ मान्छे मात्र मेरो चाहिँ नि परिवारलाई द्वन्द्व कथाको कुरा हो, धेरै थुचुमिचो भयो, घर छोडे, अब मेरो परिवार हिँड्यो छिनेमिन म एक्लो भएँ, र त्यो गर्ने चाहिँ त्यो फलानु एउटा मान्छे हो, उसले चाहिँ शोषण उसको चाहिँ उत्पीडनको कारणले चाहिँ छिन्दैन भयो मेरो परिवार, अब म यसलाई मार्छु, आज मार्नु भन्छ प्लान गर्छ, अनि खुकुरी सुकुरी गर्छ, यसरी मार्छु उसो गर्छु त्यसको टाउको यहाँ हाल्छु यहाँनिर मार्छु भन्ने प्लान छ। अब ऊ जब चाहिँ तपाईँको मार्ने मिसनमा उनीसँग त्यतिखेरको चाहिँ त्यो फिलोसफिकल एप्रोच के हुने, मेरो लागि सबभन्दा ठुलो चाहिँ तपाईँको सङ्कटको घडी चाहिँ एज अ लेखक साहित्यकार त्यहाँनिर अब उसलाई ऊ मान्छे मार्न भनेर निस्क्यो, तर कुनै जमानामा फेरि उसको टिचर कुनै टिचर त शोषक थियो, सामन्ती समाजको थियो, त भन्थ्यो कक्षामा र पीड थियो, कान ओखल्थ्यो र पीड थियो भने त्यसको पीडा अहिलेसम्म पनि मनुष्य मनमा छ, किनभने म तल्लो जातको त्यही कारणले मलाई झोडले कान निमोट्यो, त्यो अर्को चाहिँ नि बिरे ठाकुर चाहिँ को छोरो चाहिँ नि उसले माथि लियो भने उसलाई तिमी भन्थ्यो मलाई त भन्थ्यो, यसरी चाहिँ आफूले आफूलाई गरेर अब ऊ यो मिसन हुन्छ, अब यसलाई म सिद्धाउनु भन्छ सिद्ध पात्र भने त्यो पात्रको चाहिँ अब उठान त भयो, अब त्यसलाई चाहिँ लगेर समान जस्तै त्यसलाई त्यसलाई गएर कन्क्लुड गर्ने कन्क्लुडमा लानु पऱ्यो, त्यहाँनिर चाहिँ तपाईँको फिलोसफिकल एप्रोच चाहिँ बडो कलात्मक रूपमा उपस्थित हुनु जरुरी होइन, नभए तपाईँको निबन्ध जस्तो हुन्छ र नभए तपाईँको चाहिँ त्यो बिल्कुल एउटा विवरणात्मक घटना घटनाक्रमलाई तपाईँले लेखिदिएको जस्तो एउटा एउटा पत्रकारले न्युज लेखाएको जस्तो हुन्छ, त्यसलाई चाहिँ तपाईँको कलात्मकता दिनको लागि त्यसको दार्शनिक पक्षलाई तपाईँले उजागर गर्नु, जीवनबाट हार्यो उसले मृत्युलाई नजिकबाट हेर्यो र मृत्यु र जीवनको बिचमा रहेको थिन एउटा जुन लाइन छ त्यो लाइनको मात्रै क्रस गर्ने सवालमा उसले मान्छे मार्नु होइन कि उसले अर्को जीवन उसलाई जीवन प्रदान गर्ने प्रक्रियामा छ, तर यसरी तपाईँले अब त्यो तपाईँले लाइफ र डेथलाई लिएर यसरी चाहिँ म्याग्निफाई गरिदिनु कि मार्नुको महत्व त्यो जुन पीडा मार्नुको चाहिँ जुन त्यो भयङ्कर चाहिँ किसिमको चित्रण छ नि त्यो चित्रण आएर चाहिँ यसरी समाविष्ट हुन्छ कि मान्छे मर्नु भनेको त हिज चेन्जिङ हिज क्लो
त्यहाँ मार्नु भनेको कुरा चाहिँ दार्शनिकलाई गर्नु
पर्यो होइन होइन त्यो त्यसलाई दार्शनिक पक्षमा उतार्नु जरुरी हो होइन, यो कुरोमा चाहिँ मेरो लेखनहरूमा चाहिँ अरू लेखकहरूको भन्दा अलिकति फरक, अब मलाई विशिष्ट भन्दैन मेरो यो आफ्नै पढ्नु हो, कतिले चाहिँ यसलाई एकाङ्की भन्छ कतिले यसलाई चाहिँ होइन त्यसले अभिमुखीकरण गर्ने भन्ने प्रकारले पनि अब समालोचकहरूले चाहिँ विशिष्टीकृत गर्ने क्रममा सङ्कुचित हुनुभयो पनि भनेर लेखाएको पनि छ, तर त्यो सङ्कुचनबाट अगाडि बढ्छ मेरो लेखाइ भन्ने मलाई लाग्यो, उहाँहरूको आफ्नो भनाइले फेरि आई रेस्पेक्ट कसैले कुनै समालोचकले चाहिँ विशिष्टीकृत गर्ने कुरोमा नव सिलवाले यो व्यक्तिगत लेखाइमा चाहिँ सङ्कुचित गर्नुभयो र यसलाई मानवीय मूल्यलाई ल्याएर सानो एउटा चाहिँ सानो एउटा टुक्रीमा ल्याएर आएर चाहिँ तोलामा चाहिँ जोख्ने प्रयास गर्नु लेख्नु मैले पनि ठिकै हो, किन त्यो जति सानो हुन्छ त्यति ब्युटिफुल हुन्छ, जुन विशाल संसारलाई एउटा सानो हत्केलामा ल्याएर आएर मैले अध्ययन गर्न सक्ने भएँ भने त म त्यसलाई अझ यसलाई अझै सानो बनाउँछु म भने अब मैले उहाँलाई रेस्पेक्ट नगरेको हुँदैन, तर म यति सानो सानो हुनुहुँदै यु स्टार्ट फ्रम अ स्मल त्यो सुरुङबाट निस्केर एउटा वाइडर होराइजनमा हामी जाने प्रक्रियामा छौँ भन्ने प्रकारले मेरो लेखनहरू अगाडि बढाएछन्, त्यसले गर्दा तपाईँले जुन मलाई मौका दिनुभयो र यही मौकामा एउटा चाहिँ सानो पुरस्कार जिताउनुको चाहिँ सिलसिलामा तपाईँसँग भेट पनि भयो, अमेरिकामा त्यति सात समुद्र पारी बसेर पनि नेपाली साहित्यको स्वीकृतिमा र यसको चाहिने संरक्षण सम्वर्धन गराउने गर्नुभएको कामको लागि चाहिँ म तपाईँलाई हामी मेरो तर्फबाट म तपाईँलाई धन्यवाद दिन चाहन्छु र यो निरन्तर गर्दै जानुहोस् र हामीले पनि मैले पनि तपाईँको जुन इनिसिएटिभ छ त्यसमा कुनै किसिमको सहयोग गर्न सक्छु
हजुर म एउटा तपाईँको आस्था होइन म एउटा चाहिँ आस्थाको पहाड भन्ने किताबबाट कथा सङ्ग्रह तपाईँको भूमिका म पढ्छु मैले अफ्रिकाको आघात र पूर्वी टिमोरको चरम पीडालाई अनुभूत गर्न सकेको छु मेरो आफ्नै मुलुकले भोगेको हिंसा र प्रतिशोधको श्रृङ्खलाले ती स्मृतिहरूलाई बिर्साउने चेष्टा नगरेको होइन भनेको म त तपाईँले देशको हिंसालाई बढी देखेर उताको जाने सानो देख्नुभयो बिर्सिनुभयो
कस्तो हुँदो रहेछ भने आखिर लेखक पनि एउटा मान्छे त हो नि मान्छे हो अनि उसले चाहिँ नि आफ्ना मान्छेहरूको रगतको मूल्य बढी आँक्ने जस्तो हुन्छ जस्तो आफ्ना नजिकका साथीभाइहरू मारिँदाखेरिको पीडा र त्यो अफ्रिकामा चाहिँ एउटा कालो मान्छे मर्दाखेरिको पीडामा फरक हुँदो रहेछ ए त्यो मर्यो ए बिचरा मरेछ भनिदिनु हो
आफन्त मर्नु र अरूमा
आफन्त भने नेपाली कुनै नेपाली चाहिँ नेपालमा मर्नु र अफ्रिकामा एउटा अफ्रिकी मर्नुको सम्वेदनाको त्यो गहिराई चाहिँ फरक हुन्छ त्यसले गर्दाखेरि अनि त्यो यहाँ सानो चोट हुँदाखेरि चाहिँ त्यसको ग्रेभिटी बढी हुने उहाँ चाहिँ जस्तो त म स्टिमरमा के भने 2000 चाहिँ 1999 ठुलो ऊ भयो इन्डोनेसियन फोर्सले गएपछि त्यहाँ बच्चाहरू सबैजना गएर चाहिँ तपाईँको एउटा चाहिँ चर्चमा गएर चर्चभित्रै गएर त्यो सिपाहीहरूले गएर मार काट्यो त्यो चाहिँ जेनोसाइड टाइपको चाहिँ अब त्यसको अनुभूति र यहाँ एकजना मान्छेलाई जाने माऱ्यो काटेर माऱ्यो चाहिँ सोलोकुमा भन्ने कुराले यो दुईवटा त घटना त एक किसिमले अझ बढी ऊ हो किनभने ऊ त्यत्रो चाहिँ मान्छेलाई बच्चादेखि दुनियाँलाई मार तर मेरो कन्सर्न चाहिँ त्यो एउटा मान्छे मरेकोमा बढी छ त्यसले हामी विभाजित छौँ हामी एक प्रकारले आफ्नोबाट अलि बढी चाहिँ तपाईँको चाहिँ आफ्नोप्रति अलि बढी आसक्त छौँ त्यसले गर्दा त्यो वाइडर वर्ल्डमा त्यो थर्ड वर्ल्डमा चाहिँ मरेका हजारौँ मान्छेहरूको वेदनालाई मिनिमाइज गरेर यहाँ मरेको एकजना मान्छेको वेदनालाई हामी बढी त्यसलाई म्याग्निफाई गरेर त्यसलाई बढी बुझेर त्यसलाई बढी मतलब व्याख्या गरेर पनि त्यसरी प्रकट गर्छौँ त्यो मानेमा चाहिँ नि कहीँ मैले त्यो त प्रयास गरेको छैन त्यो गर्दाखेरि कहीँ मानवतामा मानवीय मूल्यमा कहीँ मैले प्रहार त गरेको छैन आखिर त्यो ज्ञान त त्यो मान्छे त त्यही हो यहाँको नेपाली मर्नु र त्यहाँको तिमी मर्नु त एउटै कुरा हो तर किन म यसरी फरक भइरहेको छ कहीँ मैले ऊ त गर्नु छैन भन्ने सेन्समा मैले लेख्नु होला सर
हजुर अब हामी कार्यक्रमको अन्तमा आइसकेका छौँ एउटा अर्को प्रश्न के भने तपाईँ नवसिलवाल भएर साहित्यकारको रूपमा सोच्नु भएको छ तपाईँलाई आफ्नो अर्को चाहिँ प्रोफेसनल्ली नवराज सिलवाल भन्ने चाहिँ चिनिन्छ यो दुवै नाम एकैचोटि जन पाठकहरूले सबैले थाहा पाउनु भन्ने लाग्छ कि तपाईँ अझ पनि नवसिलवाल नै भएर बस्नु जस्तो लाग्छ तपाईँलाई
हरेक मान्छेको आफ्नो पाटा हुन्छ म चाहिँ अब दुई किसिमको जिन्दगी मान्छिरहेको छु एउटा नवसिलवालको जिन्दगी एउटा नवराज सिलवालको जिन्दगी नवराज सिलवाल होइन म त एक किसिमै भयो किनभने केही समय अगाडिसम्म चाहिँ तपाईँको मेरै अगाडि चाहिँ नव सिलवालको विभिन्न किसिमका कुराहरू हुन्थे नव सिलवालका लेखहरूको बारेमा चर्चा परिचर्चा हुन्थे मेरै घर पाँचजना दसजना मान्छेहरू बसेर छलफल गर्थे म छेउमा बसेर अनभिज्ञ भनेर बस्नुपर्ने अवस्था त्यो मलाई
तपाईँले केही त्यस्तो
होइन म ए त्यो नव सिलवालकोमा त्यो तपाईँहरूलाई किन त्यो आसक्ति के छ त्यसमा भनेर मैले यसले सोध्ने मैले होइन के कुरा गर्नुभएको उहाँ चाहिँ भने त्यही उहाँले अब मेरो पाठक एक किसिमको पाठक गर्थे त्यो नव सिलवाललाई नव सिलवालकै रूपमा बचाउन चाहन्थे म भाषामा तर अब यस्तो घटनाक्रमले यस्तो भयो कि त्यो नवराज सिलवाल र नव सिलवाल चाहिँ नव सिलवाल र नवराज सिलवालको बिचमा एउटा यस्तो परिस्थिति निर्माण भयो त्यो एउटै मान्छेको भन्दा बाहिर चाहिँ आयो अनि आइसकेपछि त्यहाँबाट अब एक किसिमले अब कता कता मर्ज भयो जस्तो भयो त्यो मर्ज हुँदाखेरि कहीँ नव सिलवाललाई अन्यथा भएको छैन भनेर म कहिले कहिले चाहिँ
चिन्तित
सचेत हुनु चाहिँ गर्छु
हजुर मैले अघि नै भने अब तपाईँको एउटा यही आस्थाको पहाड भन्नेबाट तपाईँले के भन्नुहुन्छ आउँदा दिनहरूमा म अरू थप कृति बोकेर प्रस्तुत हुने बाचा गर्दछु के कृति आउँदैछ पाठ गर्दा
दुईवटा तिनवटा जति आउँदैछ त्यसमा चाहिँ अब नाउँ यो भनेर चाहिँ मैले ठ्याक्कै नाउँ ध्यान एउटा तिन उपन्यास लेखेको छु म त्यो चाहिँ हिमाली भेगको हाम्रो सामुदायिक जुन जीवन छ त्यसको बारेमा र त्यो अहिलेको जुन जुन अब लाइफको अवमूल्यन भइरहेको छ जति हामी भौतिकतातिर गइरहेको छौँ त्यति त्यति हाम्रो जुन जीवनका मूल्यहरू पनि कमजोर भन्दै गएको अवस्थाहरू देखिरहेको छ र अरू चाहिँ मौसमका आम दिन दिन प्रतिदिन भोगिरहेका घटनाक्रमहरूलाई
हवस् त कथाकार नवशिल्पजी तपाईँ नेपाल प्रहरीको डिआइजी पनि हुनुहुन्छ तपाईँको व्यस्त समय खसखस डटकमका श्रोता तथा हामीलाई दिएर तपाईँको अमूल्य विचार हामीलाई प्रदान गर्नुभयो हामी त्यसको लागि आभारी छौँ तपाईँको कलम यसै गरी चल्दै रहोस् नवशिल्पाल होस् अथवा नवरा शिल्पाल होस् तपाईँको रचना हामीले पढ्न पाइरहँ तपाईँको नयाँ कृति चाँडोभन्दा चाँडो बजारमा आओस् हाम्रो शुभकामना सफलताको लागि हामी अहिले बिदा चाहन्छौँ धन्यवाद
थ्याङ्क यू दाजु तपाईँले मलाई जुन समय दिनुभयो तपाईँले जो पपुलर खसखस डट कममा जुन म सहभागी हुन पाएँ तपाईँले लाखौँ भन्नुहोस् न लाखौँ चाहिँ श्रोता पाठकहरू समक्ष मलाई पुग्ने मौका दिनु त्यसको लागि
धन्यवाद थ्याङ्क यू